चलिए अब अगली दुआ को दोहराते हैं। रब्बी अंजिलनी मुंजलम मुबारकन व अंत खैरुल मुंजिलीन। जी अब इसको सुन के पढ़ते हैं।
ربي أنزلني منزلا مباركا وأنت خير المنزلين.
چلیے لفظی ترجمہ لکھتے ہیں۔ ربی اے میرے رب، انزلنی اتار مجھ کو، منزلم مبارکن اتارنا برکت والا، وانت اور آپ خیر المنزلین بہتر ہیں اتارنے والے۔ ایک سٹریچ میں اس کا ترجمہ کیا ہوگا کہ ربی انزلنی منزلم مبارکم و انت خیر المنزلین، اے میرے رب مجھے برکت کے ساتھ اتاریے اور آپ بہترین اتارنے والے ہیں۔ سورۃ مومنون کی آیت نمبر 29 میں یہ دعا حضرت نوح علیہ السلام کے ناطے سے درج ہے۔ حضرت نوح علیہ السلام کون تھے؟ پہلے صاحب شریعت نبی، اللہ کا پیغام 950 سال تک لوگوں کو دینے کی کوشش کی، اور اس کوشش کے جواب میں 70 سے 80 کے بٹوین لوگ مسلمان ہوئے، اور یہ وہ موقع تھا کہ جب پوری دنیا پہ عذاب آیا تھا۔ آج چھوٹے چھوٹے عذاب آتے ہیں نا، ایک جگہ ہری کہنے تو لوگ وہاں سے اٹھ کے دوسری طرف چلے جاتے ہیں، ایک دفعہ زلزلہ آتا ہے تو لوگ وہاں سے موو ہو کے دوسری طرف چل جاتے ہیں، لیکن حضرت نوح کی قوم پہ جو عذاب تھا وہ پوری دنیا پہ آیا تھا۔ یہ قیامت کی ایک چھوٹی سی نشانی تھی اس وقت بھی۔ ایسے وقت میں اللہ تعالیٰ نے نوح علیہ السلام کو پہلے سے تیار کر دیا ہوا تھا کہ کشتی بنائیے اور اس کشتی پہ سوار کر لیجئے گا اپنے لوگوں کو جب آپ پانی نکلتا دیکھیں۔ جب حضرت نوح علیہ السلام وہ کشتی بنا رہے تھے تو پاس سے جو لوگ گزرتے تھے وہ مذاق کرتے تھے کہ یہ کہاں چلاؤ گے بابا، پہاڑوں میں چلاؤ گے یا صحراؤں میں چلاؤ گے؟ کیونکہ لوگ ظاہر کو دیکھتے ہیں نا، ان کی نگاہیں اللہ تعالیٰ کے فیصلوں کی طرف نہیں ہوتی، اور یہی ہوا۔ زمین سے بھی پانی پھوٹا اور آسمان سے بھی پھوٹا، اور وہ 70-80 لوگ اس ٹوٹی پھوٹی کشتی میں سوار ہو گئے۔ توکل تھا، ورنہ تو کشتی ایسی نہیں تھی کہ جو اتنے بڑے پانی کے اندر انسان کو لے جائے۔ ایسے موقع پہ جب ان کے اپنے بیٹے نے بھی بیٹھنے سے انکار کر دیا تھا اور بڑے بڑے پہاڑ ڈوب گئے تھے، 6 مہینے تک زمین پہ پانی رہا، اوپر سے بھی پانی برسا، نیچے سے بھی برسا، اور یہ کشتی جودی پہاڑ پہ آ کے ٹکرائی۔ آج بھی اس کی باقیات ملتی ہیں کچھ نہ کچھ، اور یکم محرم کا دن تھا جب یہ کشتی پار لگی۔ یہ کیوں پار لگی؟ حضرت نوح علیہ السلام کی دعائیں تھیں کہ ربی انزلنی منزلم مبارکن، اے اللہ مجھے برکتوں کے ساتھ اتارنا، کہ جہاں بھی اتارے، جہاں بھی یہ کشتی رکے، وہ جگہ میرے لیے بابرکت ہو، وانت خیر المنزلین، اور تو بہترین ہے اتارنے والا۔ برکت کیسے ہو؟ کہ اس مشکل طوفان سے گزرنے کے بعد بھی اب میں اس کام کو نہ چھوڑوں۔ یہ نہ کہ سوچیں کہ دیکھا ہم کتنے اچھے تھے کہ ساری قوم دنیا ڈوب گئی اور ہم چند لوگ بچ گئے، بلکہ برکتیں ہوں۔ اور اللہ تعالیٰ نے ان کی یہ دعا کیسے قبول کی؟ غور کیجئے گا، نوح علیہ السلام کو آدم ثانی بھی کہتے ہیں۔ اب دنیا میں جتنے نیک لوگ ہیں نا، یہ انہیں 70-80 لوگوں کی اولاد میں سے، یہ برکت ملی۔ جیسے آدم علیہ السلام سے نسل چلی تو وہ تو ساری ڈوب گئی طوفان نوح میں، صرف 70-80 بچے اور جوڑے تھے وہ۔ اللہ تعالیٰ نے نوح علیہ السلام کی ذات سے کتنی خیر ڈالی کہ ان کی زندگی میں ایمان لانے والے تو 70 یا 80 تھے، لیکن جب قیامت کے دن اپنے نامۂ اعمال میں اتنے لوگوں کا صدقہ جاریہ دیکھیں گے جن کے لیے یہ بات دلیل بن گئی کہ مشکل حالات میں جو لوگ جم جاتے ہیں، ٹوٹی ہوئی کشتیوں میں بھی اللہ تعالیٰ ان کو بچا لیتا ہے، اور جو اللہ کی بات پہ نہیں جمتے फिर वो बड़े बड़े असबाब होते हुए भी डूब जाते हैं। हम इस दुआ को कब पढ़ें, कैसे पढ़ें? कश्ती में सवार अगर हो पढ़ सकते हैं, कोई हर्ज की बात नहीं है, क्योंकि ये कश्ती ही की दुआ थी, वहाँ उतरे थे, क्योंकि पानी के सफ़र में दुआ मांगने के लिए ये है। एक और भी है, बिस्मिल्लाह ही मजरेहा व मुरसाहा। तो बहरहाल खूबसूरत दुआ है। अनजला और मुनजिल का जो लफ्ज़ है, ये कहीं भी उतरने को है, किसी जगह उतरें, गाड़ी से उतरें तो पढ़ लें। देखिए कि असल में हम अगर अपने अल्लाह ताला के साथ ताल्लुक़ को ज़िंदा ताल्लुक़ कर लेना, तो हमें बहुत सारी चीज़ें दूसरों से नहीं पूछनी पड़ती, कहाँ पढ़ें कहाँ ना पढ़ें, वो ख़ुद ही आपके जहन में आ जाती हैं। जिसको इसका तर्जमा याद हो गया कि रब्बी अनजिलनी मुनजला मुबारकन, तो आप जहाँ भी उतरेंगे, आप गाड़ी से उतरेंगे, आप कहेंगे शुक्र है अल्लाह मैं उतर गई हूँ। आप कहीं किसी नई जगह जा रहे हैं, नए शहर में जा रहे हैं, नए लोगों को मिल रहे हैं, पढ़ लें। ये कोई ख़ास वक्त तो नहीं, ये ऐसे ही जैसे आप बातें करते हैं ना, कोई बात करने से पहले आप कोई पहले पूछते हैं ये इस वक्त करना सवाब है कि नहीं, ये सुन्नत है कि मुस्तहब है। दो दोस्तें बैठती हैं, कितनी बातें करती हैं, कभी माजी की बातें शुरू हो जाती हैं, कभी मुस्तकबिल की प्लानिंग है, कभी बच्चों की, एक बड़ों की। तो अल्लाह के लिए तो कोई मिसाल नहीं, लेकिन जब बंदे को अल्लाह से सच्ची मोहब्बत होती है, तो वो वक्त का तय्युन किए बगैर हर लम्हे उसके साथ ताल्लुक़ रखता है, और वही वो वक्त होते हैं जब ये कुरान बंदे के दिल की बहार बन जाता है। और मैं आप सबको भी ये दुआ दूंगी कि आपका कुरान पाक के साथ इतना गहरा ताल्लुक़ बन जाए कि इसकी आयतें हर मौके पे आपकी आंखों के सामने आ जाएं, मुनासबत के साथ कि इस वक्त आपका क्या हाल है, क्योंकि फिर आपको वाकई महसूस होता है कि आपको किसी दोस्त की ज़रूरत नहीं, माँ की ज़रूरत नहीं, भाई की नहीं, यानी ऐसी एक ढारस आपके दिल को मिलती है, जैसे हालात होते हैं ना वैसी आयत आपकी आंखों के सामने आ जाती है। इसीलिए हम बार बार इस पे ज़ोर देते हैं कि एक दफ़ा अगर लफ्ज़ी तर्जमे के साथ कुरान पाक को पढ़ लिया जाए, तो अरबी का कुरान आपके लिए उर्दू का कुरान बन जाएगा। एक लफ्ज़ नहीं, एक एक लफ्ज़ इसके अंदर जो बोला जा रहा है, वो हाफ़ज़े से बोला जा रहा है, हमारे सामने कहीं अरबी उर्दू नहीं लिखी हुई। आप देखें इस कुरान में नहीं है, ये दुआओं की बुक तो आपके पास है, मेरे पास कोई भी चीज़ इस वक्त नहीं है जो मैं आपके साथ बोल रही हूँ, लफ्ज़ी तर्जमे में, बा मुहावरा में या तफसीर में। अल्हम्दुलिल्लाह, ताल्लुक़ जब कुरान से बनता है तो हर चीज़। अब ये एक एक दुआ पढ़ के मुझे वो पूरे पूरे वाक़यात याद क्यों आ रहे हैं, क्योंकि इसके साथ आम दौर का ताल्लुक़ है ना। तो अगर मैं सिर्फ़ इसको दुआओं की सूरत में पढ़ने बैठती, तो मुझे कितनी तैयारी करनी पड़ती कि ये दुआ कहाँ हुई, कब हुई, किसने मांगी, किसने पढ़ी, तो वो तो एक लंबा काम हो जाता है ना। तो ऐसा ताल्लुक़ इंशाल्लाह हम सब का इससे भी ज़्यादा जुड़ सकता है, थोड़ी सी सिर्फ कुर्बानी की ज़रूरत है, और अल्लाह ताला हमें ऐसी कुर्बानियाँ करने वाला बना दे जिसका फ़ायदा फिर हमको ही होने वाला है। चलिए एक दफ़ा, मेरा ख्याल है कि ये हम दोबारा सुनेंगे, आप सुनिएगा।
ربي أنزلني منزلا مباركا وأنت خير المنزلين ربي أنزلني منزلا مباركا وأنت خير المنزلين
آمين.